ہر عبادت سے برتر عبادت نماز، ساری دولت سے بڑھ کر ہے دولت نماز، ہر عبادت سے برتر عبادت نماز۔
الحمدللہ رب العالمین والصلاة والسلام على سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الصلاۃ والسلام علیک یا رسول اللہ وعلا آلک واصحابک یا حبیب اللہ، الصلاۃ والسلام علیک یا نبی اللہ وعلا آلک واصحابک یا نور اللہ۔ حضرت عمر بن خطاب رضی اللہ تعالی عنہ نے ارشاد فرمایا، ان الدعاء موقوف بین السماء والارض، کہ بے شک جو دعا ہے یہ آسمان اور زمین کے درمیان میں معلق رہتی ہے، ٹھہری رہتی ہے۔ کب تک؟ فرمایا، حتی تصلی علی نبیک صلی اللہ علیہ وسلم، یہاں تک کہ تو اپنے نبی صلی اللہ علیہ وسلم پر درود بھیجے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔ پیارے اسلامی بھائیو، مدنی چینل کے ناظرین، یہ ہے سلسلہ احکام نماز۔ ہم آپ کو اس میں خوش آمدید کہتے ہیں۔ حصول ثواب کی خاطر بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجئے کہ فرمان مصطفیٰ صلی اللہ علیہ وسلم ہے، نیت المؤمن خیر من عملہ، مومن کی نیت اس کے عمل سے بہتر ہے۔ مدنی چینل کے ناظرین، اللہ تبارک و تعالی قرآن مجید فرقان حمید کی سورہ روم میں ارشاد فرماتا ہے، وَأَقِيمُ الصَّلَاةَ وَلَا تَكُونُوا مِنَ الْمُشْرِكِينَ، اور نماز قائم کرو اور مشرکین میں سے نہ ہو جاؤ۔ ناظرین کرام، اگر اسلام کا ہم بغور مطالعہ کرتے ہیں تو یہ معلوم ہوگا کہ پورا اسلام دو حصوں پر مشتمل ہے، ایک دل و دماغ سے یقین کرنے اور سچ جاننے والا حصہ ہے جس کو ہم عقیدے سے تعبیر کرتے ہیں، اور یہ جو حصہ ہے یہ دوسرے حصے کی قبولیت کے لیے ایک بنیاد اور فاؤنڈیشن کی حیثیت رکھتا ہے، اور دوسرا حصہ وہ ہے جو جوارح یعنی ہاتھ اور پاؤں سے انجام دیا جاتا ہے، یعنی وہ عمل جو پہلے حصے کی صداقت پر دلالت کرتا ہے، جیسے نماز ہے، روزہ ہے، حج ہے، زکوٰۃ ہے، یہ اس بات کی دلالت کرتے ہیں کہ یہ شخص مسلمان ہے، کیونکہ یہ نماز پڑھ رہا ہے، یہ حج کر رہا ہے، زکوٰۃ بھی ادا کرتا ہے، روزہ اس پر فرض ہے، رمضان آ جاتا ہے تو روزے بھی رکھتا ہے، تو یہ تمام کے تمام ہمارے جو اعمال صالحہ ہیں یہ پہلے حصے پر دلالت کرتے ہیں کہ یہ شخص بنیادی طور پر اسلام لا چکا ہے، یہ مسلمان ہے۔ تو اس دوسرے حصے کے تمام مشمولات یعنی اعمال صالحہ میں سے جو سب سے پہلا مقام اور درجہ ہے وہ نماز کا درجہ ہے۔ حدیث مبارک میں نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، بنی الاسلام علی خمس، کہ جو اسلام کی بنیاد ہے وہ پانچ چیزوں کے اوپر رکھی گئی ہے، ان میں سے سب سے پہلی گواہی دینا کہ اللہ تبارک و تعالی کے سوا کوئی بھی عبادت کے لائق نہیں اور محمد صلی اللہ علیہ وسلم اس کے رسول ہیں، پھر اس کے بعد دوسرے نمبر پر نماز کو قائم کرنا، زکوٰۃ کو ادا کرنا، رمضان کے روزے رکھنا، اور حج کی اگر استطاعت ہے، حج فرض ہے تو حج بھی ادا کرنا۔ نماز کا درجہ اعمال صالحہ میں ٹھیک اسی طرح ہے جیسے ایمانیات یعنی چھ ایمان لانے والی جو چیزیں ہیں ان میں اللہ تبارک و تعالی پر ایمان لانے کا درجہ جو ہے یہ پہلا درجہ ہے۔ مدنی چینل کے ناظرین، اسلام میں نماز کی اتنی اہمیت ہے کہ قرآن میں ایک جگہ اللہ تبارک و تعالی نے نماز کو ایمان کہا ہے، ارشاد فرمایا، وَمَا كَانَ اللَّهُ لِيُضِيعَ إِيمَانَكُمْ، اللہ تعالیٰ تمہارے ایمان ضائع نہ کرے گا، یعنی جو لوگ بیت المقدس کی طرف نماز پڑھا کرتے تھے اب خانہ کعبہ کی طرف تحویل قبلہ ہو جانے سے ان کی نمازوں کو اللہ تبارک و تعالیٰ برباد نہیں کرے گا۔ یہاں پر جب تحویل قبلہ ہوا تو کفار نے یہ کہنا شروع کر دیا کہ یہاں آپ کا قبلہ بدل گیا، اب آپ نماز خانہ کعبہ کی طرف منہ کر کے پڑھیں گے۔ تو جنہوں نے پہلے نمازیں بیت المقدس کی طرف منہ کر کے پڑھی تھی اور اب وہ اس دنیا میں نہیں رہے، تو پتہ یہ چلا کہ ان کے عمل تو ختم ہو گئے، برباد ہو گئے، ضائع ہو گئے۔ تو اللہ تبارک و تعالیٰ نے یہ بات واضح فرما دی کہ ان کی نمازیں ضائع نہیں ہوئی، کیونکہ پہلے اگر وہ بیت المقدس کی طرف منہ کر کے بھی نماز پڑھتے تھے تو وہ حکم اللہ تبارک و تعالیٰ کا تھا، اب اگر نماز خانہ کعبہ کی طرف منہ کر کے پڑھنی ہے تو یہ بھی حکم اللہ تبارک و تعالیٰ کا ہے۔ اس آیہ مبارکہ میں ایمان پر نماز کا اطلاق کیا گیا ہے۔ نماز کو لفظ ایمان سے تعبیر کرنے کی وجہ یہی ہے کہ اعمال صالحہ جو ایمان میں داخل ہے میں نماز کو اولین درجہ حاصل ہے، بلکہ بعض علماء نے تو یہاں تک لکھا ہے کہ دیگر اعمال صالحہ کے مقابلہ میں نماز کو یہ حیثیت حاصل ہے کہ نماز نہ ہونے کی صورت میں اللہ تبارک و تعالیٰ کے نزدیک کوئی بھی نیک عمل قبولیت کا درجہ حاصل نہ کر سکے گا۔ نسائی شریف کی ایک حدیث مبارک ہے، نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ بندے سے حقوق اللہ میں سب سے پہلے نماز کے بارے میں پوچھا جائے گا، اور اگر نماز ہی بیکار رہی، یعنی وہ نماز ہی درست نہ پڑی ہوئی ہوئی، تو وہ خائب و خاسر ہو جائے گا، یعنی نہ تو اس کا روزہ قبول ہوگا اور نہ تو اس کا حج قبول ہوگا اور نہ ہی اس کی زکوٰۃ قبول ہوگی۔ اسلام میں نماز کی اہمیت اور مقام و مرتبہ کا اندازہ آپ اس بات سے بھی لگا سکتے ہیں کہ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے اپنے وصال ظاہری کے وقت جو الفاظ ارشاد فرمائے وہ تھے الصلاۃ الصلاۃ، نماز کا خیال رکھنا، نماز کا خیال رکھنا۔ اور اللہ تبارک و تعالیٰ کے سب سے پیارے رسول صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی جو آنکھوں کی ٹھنڈک ہے وہ نماز ہی میں تھی، اسی لیے حدیث مبارک میں سرکار دو عالم صلی اللہ علیہ وسلم نے یہ بات ارشاد فرمائی، میری آنکھوں کی ٹھنڈک نماز میں کر دی گئی ہے۔ سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کو جب کبھی بھی گھبراہٹ کا سامنا ہوتا، کوئی مشکل معاملہ درپیش ہوتا، تو آپ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم فوراً نماز کی طرف رجوع فرماتے تھے۔ نماز اگر حقیقی معنوں میں ادا کر لی جائے، جیسی نماز پڑھنے کا حق ہے، تو نماز اپنے نمازی کو، اپنے پڑھنے والے کو ہر طرح کی برائیوں اور فحاشیوں سے روک دیتی ہے۔ اور قرآن مجید فرقان حمید میں اللہ تبارک و تعالی نے یہ بات ارشاد فرمائی، ان الصلاۃ تنہا عن الفحشاء والمنکر، یقیناً نماز بے حیائی اور برائی سے روکتی ہے۔ آج ساری دنیا میں جرائم کا دور دورہ ہے، سب حیران و پریشان ہیں، مگر مرض ہے کہ بڑھتا گیا جوں جوں اس کی دوا کی۔ اس سلسلے میں مذکورہ ارشاد ربانی کو اگر ہم سامنے رکھتے ہیں کہ بے شک جو نماز ہے یہ برائیوں سے روکنے والی ہے، فحش باتوں سے روکنے والی ہے، اور کما حقہ جس طرح نماز پڑھنی چاہیے اگر انسان ویسے نماز پڑھتا ہے تو یہ برائیاں ختم ہو سکتی ہیں۔ ایک حدیث مبارک اس طرح کی بھی ملتی ہے کہ ایک شخص کے بارے میں سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی بارگاہ میں یہ شکایت کی گئی کہ یا رسول اللہ صلی اللہ علیہ وسلم، یہ شخص دن میں یہ برائیاں کرتا ہے، رات میں نمازیں پڑھتا ہے۔ تو سرکار دو عالم صلی اللہ علیہ وسلم نے فرمایا، ان قریب اس کی نماز اس کو برائیوں سے روک دے گی۔ تاریخ اس بات پر گواہ ہے کہ اس شخص کو دیکھنے والوں نے دیکھا کہ صرف اس کی نماز نے اس کو برائیوں سے روک دیا۔ تو مدنی چینل کے ناظرین، جیسی نماز پڑھنی چاہیے ہمیں ویسی نماز پڑھنی ہے، اور نماز پڑھنی کیسی چاہیے اس کے لیے علم حاصل کرنا بہت ضروری ہے۔ نماز کی سنن، واجبات، فرائض، اس کا علم ہونا ضروری ہے۔ اسی طرح وہ باتیں کہ جن سے نماز مکروہ ہو جاتی ہے یا نماز ٹوٹ جاتی ہے، ان کا علم ہونا بھی ضروری ہے۔ مدنی چینل کے ناظرین، آئیے آج کے سلسلے میں چند ایک مکروہات صلاۃ کو شامل کرتے ہیں۔ एक सवाल इस तरह का आमतौर पे लोगों को दरपेश होता है कि सर्दियों में कपड़ों के ऊपर जर्सियां पहनी जाती हैं और बाज़ जर्सियां ऐसी होती हैं कि जो बाजुओं वाली होती हैं। तो अब इस जर्सी में अगर वुजू किया गया और वुजू करने के बाद जर्सी को तो नीचे कर लिया, लेकिन अंदर जो कपड़ा है, जो कमीज है, उसकी आस्तीनें फोल्ड की हुई हैं, तो क्या इस तरह नमाज हो जाएगी या मकरूह है? इस हवाले से उलमा ये फरमाते हैं कि कपड़ा फोल्ड करके यानी मोड़ कर नमाज पढ़ने में अहादीस मुबारका के अंदर ममानत वारिद है, और इस हालत में पढ़ी गई नमाज मकरूह होती है। फिर हदीस मुबारक में मुतलकन कपड़ा फोल्ड करने से मना किया गया, चाहे वो ऊपर से फोल्ड करे या नीचे से फोल्ड करे, कहीं से भी फोल्ड करेंगे, ये मुतलकन ममानात हदीस मुबारक में आई है। हदीस मुबारक इस तरह है कि नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया कि मुझे 7 हड्डियों पर सजदा करने का हुक्म दिया गया, उमिरतु अन असजुदा अला सबअति अज़ुमिन, और फिर उसके बाद इरशाद फरमाया पेशानी पर, और आप अलैहिस्सलाम ने अपने दस्ते मुबारक से अपनी मुकद्दस नाक शरीफ की तरफ भी इशारा फरमाया, यानी इस पर भी, और दोनों हाथों पर और दोनों घुटनों पर और दोनों पाँव के किनारों पर, और फिर इसके बाद हजूर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, और ये कि हम कपड़े और बाल ना समेटें, यानी मुझे इस बात का भी हुक्म दिया गया है, लिहाजा बिला कराहत नमाज की अदायगी के लिए ये बात ज़रूरी है कि जर्सी के साथ साथ अंदर कमीज की जो आस्तीन है वो भी नीचे कर ली जाए, ऊपर से जर्सी की आस्तीनें भी नीचे हैं और नीचे से कमीज़ की आस्तीनें भी नीचे हैं, क्योंकि साहिबे बहरुल राय ये बात फरमाते हैं कि कपड़ा समेटने में आस्तीन चढ़ाना भी ये दाखिल है। तो अगर जर्सी की आस्तीन के नीचे कमीज़ की आस्तीन आधी कलाई से ऊपर तक चढ़ी हुई हो, यानी कलाई को आधा कर ले, अब आधी कलाई से अगर ज़्यादा चढ़ी हुई है तो इस हालत में पढ़ी गई नमाज मकरूह तहरीमी और वाजिबुल एयादा होगी, और अगर आधी कलाई इससे कम है तो इस तरह पढ़ी हुई नमाज मकरूह तहरीमी ना होगी, यानी उसका एयादा करना ये लाजिम ना होगा। इमाम अहले सुन्नत सैयद आला हजरत इमाम अहमद रज़ा ख़ान अलैह रहमतुर रहमान फतावा रिज़विया शरीफ में फरमाते हैं कि तमाम मतून मजहब में ये बात मौजूद है कि कपड़े को लपेटना ये मकरूह है। तो इससे ये बात लाजिम आती है कि आस्तीनें उतार कर नमाज में दाखिल हो, यानी आस्तीनें अगर फोल्ड हैं तो उनको नीचे कर लिया जाए, खोल लिया जाए, फिर उसके बाद नमाज में दाखिल हो, अगरचे रकअत जाती रहे, यानी आस्तीनें नीचे करने में रकअत निकल जाएगी। तो कहा इसका भी ख्याल मत करो, पहले आस्तीनें नीचे करो फिर उसके बाद नमाज में शामिल हो जाओ, और अगर आस्तीन चढ़ी नमाज पढ़े तो एयादा किया जाएगा। फिर इसके बाद सदर शरिया रहमतुल्लाह ताला अलैह का भी एक जुजिया इस तरह मिलता है, आप फरमाते हैं कि कोई आस्तीन आधी कलाई से ज्यादा चढ़ी हुई हो या दामन समेटे नमाज पढ़ना भी मकरूह तहरीमी है, खा पेशतर से चढ़ी हो या नमाज में चढ़ाई हो, यानी नमाज शुरू करने से पहले ही ये चढ़ी हुई है या नमाज के दौरान चढ़ाई थी, दोनों का एक ही हुक्म है। मजीद कपड़ा समेटने के हवाले से एक और मसला बयान फरमाया, कहा कि दामन समेटे नमाज पढ़ना भी मकरूह तहरीमी है। मदनी चैनल के नाज़रीन, यहाँ एक और सवाल जहन में आता है कि अगर औरत अपनी कमीज के बाजू फोल्ड करके नमाज पढ़े मगर ऊपर से एक बहुत बड़ी चादर ले ले जिससे सितर जाहिर ना हो रहा हो, तो फिर नमाज का क्या हुक्म होगा? इस हवाले से भी उलमा ने कलाम फरमाया कि अगर आस्तीन आधी कलाई से ज्यादा फोल्ड की तो नमाज मकरूह तहरीमी है, अगरचे के ऊपर से एक बहुत बड़ी चादर ले रखी है जिसकी वजह से ये कलाइयां छुप गई हैं। फरमाया इस नमाज का भी एयादा करना वाजिब है, और आधी कलाई या इससे कम अगर फोल्ड की है और ऊपर चादर थी जिससे कलाई नजर नहीं आ रही तो बिला कराहत नमाज हो जाएगी, ये औरत के लिए मसला है। پھر اس کے بعد ایک اور مسئلہ اسی حوالے سے پیش خدمت ہے کہ ہاف آستین والی ٹی شرٹ پہن کر نماز پڑھنا کیسا ہے؟ ٹی شرٹ پہن کر نماز ہو جائے گی، البتہ جو شخص ایسا لباس پہن کر معزز لوگوں میں جانا پسند نہیں کرتا، یعنی اسے گوارا نہیں ہے کہ ایسا لباس پہن کر میں شرفا کے سامنے، عزت دار لوگوں کے سامنے جاؤں یا اپنے باس کے سامنے ہی چلا جاؤں، اس کے لیے ایسا لباس پہن کر نماز پڑھنا مکروہ تنزیہی اور ناپسندیدہ عمل ہے۔ ہاں، جو ایسا لباس پہن کر لوگوں کے سامنے جانے میں برائی محسوس نہیں کرتا، اس کے لیے پھر یہ عمل مکروہ تنزیہی بھی نہیں ہوگا۔ مدنی چینل کے ناظرین، ایک مسئلہ سردیوں میں عام طور پہ یہ بھی درپیش ہوتا ہے کہ نمازی اپنے اوپر چادر لے لیتا ہے، کیونکہ چادر پہلے سے ہی سردی سے بچنے کے لیے لی ہوئی ہوتی ہے، اور آ کر پھر اسی چادر میں نماز پڑھ لیتے ہیں۔ اب چادر لینے کے سٹائل ذرا مختلف ہوتے ہیں، بعض سر کے اوپر سے اور بعض کندھوں کے اوپر سے چادر کو اوڑھ لیتے ہیں، اور بعض تکبیر تحریمہ کہہ کر ہاتھ چادر کے اندر رکھ لیتے ہیں تاکہ سردی سے بچے رہیں۔ تو اب یہاں پر دو سوال اٹھتے ہیں۔ ایک سوال یہ ہے کہ فقط کندھوں پر چادر اوڑھ کر نماز پڑھنا کیسا ہے، یعنی سر کے اوپر نہیں لی، صرف کندھوں کے اوپر ہی اوڑھ لی ہے، تو ایسے نماز پڑھنا کیسا ہے؟ اور دوسرا سوال یہ پیدا ہوتا ہے کہ قیام میں ہاتھ چادر کے اندر رکھ لیے تو اس میں کیا حرج لازم آئے گا؟ اس کا جواب یہ ہے، نماز کی حالت میں چادر سر کے اوپر سے اوڑھ کر نماز پڑھنی چاہیے، کہ یہی سنت ہے، اور حدیث مبارکہ کا مفہوم یہ ہے کہ اللہ تبارک و تعالی ایسے نمازیوں کی طرف نظر رحمت نہیں فرماتا جو سر کے اوپر سے چادر نہیں لیتے۔ حدیث مبارک کنز الامال سے ہے، اس طرح ہے، اللہ تبارک و تعالی اس قوم کی طرف نظر رحمت نہیں فرماتا جو نماز میں اپنے امام اپنی چادر کے نیچے نہیں کرتے۔ تو لہذا جب چادر اوڑھی جائے تو سر کے اوپر سے یوں اوڑھ کر لینی چاہیے، پھر اس کے بعد نماز ادا کریں۔ البتہ اگر کوئی بھی شخص فقط کندھوں کے اوپر سے چادر اوڑھ لیتا ہے اور سر کے اوپر سے نہیں لیتا، تو نماز اس کی بھی درست ہو جاتی ہے، نماز میں کوئی حرج لازم نہیں آتا۔ نماز کے دوران دوسرا سوال یہ تھا کہ کیا قیام کی حالت میں ہم اپنے ہاتھوں کو چادر کے اندر باندھ سکتے ہیں؟ تو اس حوالے سے علماء یہ فرماتے ہیں کہ چادر کے اندر ہاتھ باندھ لینا بھی جائز ہے، کیونکہ نماز کے دوران ہاتھ ننگے رکھنا یہ کوئی ضروری عمل نہیں ہے۔ البتہ بہتر یہ ہے کہ اگر سردی وغیرہ کا عذر نہ ہو تو فقہا نے لکھا کہ ایسی حالت میں چادر سے ہاتھوں کو باہر نکال لینا چاہیے اور باہر نکال کے باندھنا چاہیے۔ مدنی چینل کے ناظرین، نماز میں عورت کا ہاتھ اپنے چادر کے اندر باندھنا یہ کیسا ہے؟ کیا عورتوں کے لیے بھی یہی حکم ہے کہ جیسے مردوں کے لیے کوئی حرج لازم نہیں آتا کہ وہ اپنے ہاتھ چادر کے اندر باندھ سکتے ہیں، کیا عورتوں کے لیے بھی اسی طرح کا حکم ہے؟ تو نماز میں عورت کا چادر کے اندر ہاتھ باندھنا یہ بھی شرن جائز ہے، جب مردوں کے لیے اس کی اجازت ہے تو عورتوں کے لیے بھی بدرجہ اولا اس کی اجازت ہے۔ مدنی چینل کے ناظرین، اگر یوں کر لیا جائے کہ گرمی ہو اور گرمی کی وجہ سے قمیض اتار کر لائٹ بند کر دی جائے اور شلوار پہنے نماز پڑھ لی جائے، تو اس طرح نماز پڑھنے کا کیا سٹیٹس ہوگا، یعنی شرعی حکم کیا ہے؟ قمیض موجود ہوتے ہوئے صرف شلوار میں نماز پڑھنا، علماء نے اسے مکروہ تحریمی لکھا ہے کہ اللہ تبارک و تعالیٰ کی بارگاہ کا ادب و احترام کرتے ہوئے قمیض پہن کر نماز پڑھنا یہ ضروری ہے۔ خود حدیث پاک میں نبی اکرم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے اس بات سے منع کیا صرف اور صرف پاجامہ پہن کر نماز پڑھے اور چادر وغیرہ اوپر نہ اوڑھے، کہا کہ یہ بھی ممنوع ہے۔ اس لیے اگر گرمی لگ رہی ہو تو اس کے لیے زیادہ سے زیادہ گرمی کی شدت کی وجہ سے یہ کیا جا سکتا ہے کہ صحن وغیرہ کے اندر کوئی مناسب اہتمام کر لیا جائے اور وہاں کھڑے ہو کر نماز پڑھ لیں، تاکہ ہلکی ہلکی ہوا بھی آتی رہے और कमीज भी पहनी हुई हो, शलवार भी पहनी हुई हो, और इस तरह नमाज पढ़ी जाए, क्योंकि अल्लाह तबारक व ताला की बारगाह में हाजिरी देनी है, और बगैर कमीज के नमाज पढ़ने की हरगिज भी इजाजत नहीं है। और यहां पर एक बात और भी जहन में रखिए कि मर्दों पर जमात के साथ नमाज पढ़ना ये वाजिब है, अगर कोई शरई उजर ना हो तो फिर मर्दों पर लाजिम है कि ईशा और दीगर तमाम नमाजें ये मस्जिद में जाकर बा जमात अदा करें। बिला उजरे शरई घर में नमाज पढ़ना और जमात को तर्क कर देना ये एक वाजिब का तर्क है, जबकि मस्जिद भी करीब है और कोई उजरे शरई भी नहीं है, तो ऐसी सूरत में जानबूझकर मस्जिद की जमात को तर्क कर देना ये गुनाह है, ऐसे गुनाह से बचना चाहिए। मदनी चैनल के नाजरीन, आइए आज के सिलसिले में हम रिकॉर्डेड सवालात को शामिल करते हैं। जी सवाल चलाइए।
मेरा मुफ्ती साहब की बारगाह में ये सवाल है कि अगर कोई इमाम साहब फर्ज नमाजों के बाद के जो नवाफिल हैं, यानी जोहर के बाद के नवाफिल और जो मगरब की सुन्नतों के बाद नवाफिल हैं, यूं ही ईशा की सुन्नतों के बाद नवाफिल, तो अगर उनको ना पढ़े तो उनके मुतालिक क्या हुक्म शरी है?
इसके बारे में सबसे पहले तो ये बात जहन में रखें कि कोई भी मुसलमान है उसके बारे में हुस्ने ज़न रखा करें कि वो मुमकिन है घर में जाके बकिया नमाज पढ़ता हो, खा वो सुनन है या नवाफिल हैं। हाँ, दूसरी बात यह है कि नफिल के मुतालिक हुक्म शरी क्या है, पहले इसको जान लिया जाए ताकि दूसरा मसला समझने में आसानी हो जाए। नफिल पढ़ने के हवाले से हुक्म शरा ये है कि अगर अदा करते हैं तो सवाब मिल जाता है, अगर अदा नहीं करते तो गुनाह नहीं मिलेगा, यानी नवाफिल छोड़ देने की वजह से कोई भी गुनाह बंदे के ज़िम्मे में नहीं आता। अब ऐसा शख्स खा वो इमाम हो या गैर इमाम हो, यानी मुनफरिद नमाज पढ़ने वाला है या इमाम के पीछे नमाज पढ़ने वाला मुक्तदी है, अगर ये नफिल छोड़ देगा तो गुनाहगार नहीं, अगर ये गुनाहगार नहीं है तो ऐसे इमाम के पीछे नमाज पढ़ना शरण जायज़ है, इसमें किसी भी किस्म का कोई हर्ज लाजिम नहीं आता। हाँ, एक बात जहन में रखिए, फिर भी नवाफिल को तर्क नहीं करना चाहिए, अगरचे के नवाफिल छोड़ने में कोई गुनाह नहीं होता, पढ़ लेंगे तो सवाब मिल जाता है, ना पढ़ें तो गुनाह नहीं है, फिर भी नवाफिल को तर्क नहीं करना चाहिए, क्योंकि रिवायात के अंदर आता है कि नवाफिल की कसरत की वजह से इंसान अल्लाह तबारक व ताला का कुर्ब हासिल कर लेता है, और बाद रिवायात के अंदर तो ये बात भी मौजूद है कि कयामत के दिन इंसान के फराइज के अंदर जो भी कमी रह जाएगी, नवाफिल की जो इसने दुनिया में कसरत की थी, उन नवाफिल की वजह से उस कमी को पूरा किया जाएगा। तो नवाफिल पढ़ने में तो सरासर फ़ायदा ही फ़ायदा है, इसलिए गफलत नहीं करनी चाहिए, नवाफिल की कसरत करनी चाहिए ताकि अल्लाह तबारक व ताला का कुर्ब हासिल हो जाए। जी मजीद सवाल चलाइए।
मेरा सवाल ये है कि फजर मगरिब और ईशा में जमात में इमाम साहब जोहरी किरात करते हैं, तो क्या अकेला इंसान जोहरी किरात कर सकता है?
जो नमाजें ऐसी हैं कि जिनमें जहरी किरात की जाती है, मिसाल के तौर पर फजर की नमाज है, इसी तरह मगरिब की नमाज है, ईशा की नमाज है, ये तीन नमाजें ऐसी हैं कि जिनमें जहरी यानी ऊंची आवाज से किरात की जाती है। ऐसी जो नमाजें हैं इसमें मुनफरिद को जो अलग से अपनी नमाज पढ़ रहा है, किसी वजह से जमात रह गई है और अब ये अपनी नमाज पढ़ रहा है, तो ऐसे शख्स को इख्तियार है, चाहे तो किरात में जहर कर ले यानी ऊंचा पढ़ ले, और चाहे तो ये आहिस्ता पढ़ ले, इन दोनों बातों में से जिसे भी इख्तियार करेगा जायज़ है। हाँ, फुकहा ने यह लिखा है कि जहरी नमाजों में अगर ये जहर के साथ यानी ऊंची आवाज़ से किरात करे तो ये इसके लिए अफजल है। मदनी चैनल के नाज़रीन, हमारे आज के सिलसिले का वक्त इख्तिताम को पहुँचा, हम आपसे इजाज़त चाहते हैं, दुआगो हैं, अल्लाह करीम हम सब की हाज़िरी को अपनी बारगाह में कबूल फरमाए, हमारी मुश्किलात दूर फरमाए, और हम सब को पक्का सच्चा नमाजी बनाए, तकवा और परहेजगारी की दौलत से फैज़याब फरमाए। आमीन बिजाहिन नबी अमीन सल्लल्लाहु ताला अलैहि वालिहि वसहाबिहि वबारिक वसल्लम।
हर इबादत से बरतर इबादत नमाज, सारी दौलत से बढ़कर है दौलत नमाज, हर इबादत से बरतर इबादत नमाज।